أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل من حرم زينة الله التي أخرج لعباده وطيباته من الرزق قل هي للذين آمنوا في الحياة الدنيا خالصة يوم القيامة كذلك نفصل الآيات لقوم يعلمون. قل إنما حرم ربي الفواحش ما ظهر منها وما بطن والإثم والبغي بغير الحق وأن تشركوا بالله ما لم ينزل به سلطانه وأن تقولوا على الله ما لا تعلمون. ولكل أمة أجل فإذا جاء أجلهم لا يستأخرون ساعة ولا يستقدمون. آپ کہیں کون ہے جو اللہ کی زینت کو جو اس نے اپنے بندوں کے لیے نکالی ہے حرام کر سکتا ہے اور وہ پاک رزق جو اس نے پیدا کیا ہے کون ہے جو اس کے بندوں پر ممنوع کر سکتا ہے؟ آپ کہیں کہ یہ تو ایمان والوں ہی کے لیے ہے دنیا کی زندگی میں اور آخرت میں تو صرف انہیں کے لیے ہے. اس طرح سے ہم اپنی آیات کو کھول کھول کر بیان کرتے ہیں لوگوں کے لیے جو جاننے والے لوگ علم والے لوگ. آپ ان سے کہیں بلکہ میرے رب نے تو حرام کیا ہے فواحش کو, جو کچھ بھی اس میں سے ظاہر ہے اور جو کچھ بھی اس میں سے چھپا ہے, اور گناہ کو اور ناحق زیادتی کو, اور یہ کہ تم اللہ کے ساتھ کسی کو آپ لوگوں کو میک اپ سے دھوکہ دینے میں کامیاب ہو جائیں لیکن پھر واقعی زندگی میں آپ اس کا حق نہیں ادا کر سکتے. تو اللہ تعالیٰ چونکہ آپ کا پیدا کرنے والا خالق و مالک اور آپ کی نفسیات کی جانتا ہے اس لیے اس نے دنیا کی کسی بھی لذت کو حرام نہیں فرمایا ہے. حضور علیہ وسلم کو شہد دیا انتہائی مرغوب تھا, عمدہ غذائیں آپ کو مرغوب تھیں اور میٹھی چیز سے آپ کو محبت تھی, میٹھی چیز آپ پسند فرماتے تھے, بلکہ آپ نے یہاں تک فرمایا کہ المؤمن حلو یحب الحلوى, کہ مسلمان جو ہوتا ہے اس کے زبان و بیان میں گفتار میں مٹھاس ہوتی ہے اور مٹھاس اس کو ہر چیز میں پسند ہوتی ہے. آپ نے ارشاد فرمایا اور آپ نے ایک حدیث میں ارشاد فرمایا کہ اللہ جمیل محب الجمال, اللہ تعالیٰ خوبصورت ہے اور زندگی میں اس کو پسند خوبصورتی ہونی چاہیے. ایک صحابی نے حضور سے پوچھا, حضور نے سوال کیا کہ حضور انسان چاہتا ہے کہ آدمی کا کپڑے اچھے ہو, لباس اچھا ہو, آدمی چاہتا ہے کہ اس کا جوتا اچھا ہو, کیا یہ تکبر ہے؟ تکبر اس کا نام نہیں ہے. اچھا جوتا پہننے کو دل چاہ رہا ہے, اچھے کپڑے پہننے کو دل چاہ رہا ہے, اس کا نام تکبر نہیں ہے. تکبر یہ ہے کہ تم دوسروں کو حقیر سمجھو, اپنے کو برتر سمجھو, دوسروں کو کمتر سمجھو, اور یہ کہ جب حق تمہارے سامنے آئے تو تم اس کو تسلیم نہ کرو, وہاں پر تمہاری خودی اور جو غرور نفس حائل ہو جائے کہ نہیں میں اس کو نہیں مانوں گا, ایک بات کا انکار کر دیا ہے تو بس کر دیا ہے, تسلیم نہیں کروں گا, اس کا نام تکبر ہے. آپ تو تعلیمات جو ہیں اسلام کی اس بات پر شاہد ہے کہ اسلام توازن کا دین ہے, توازن کا مذہب ہے اور یہ اسلام کا امتیاز ہے. دنیا کے دیگر تمام مذاہب اس خصوصیت سے محروم ہے. یہ بات ایک سمجھ آنے والی بات ہے. یہاں اللہ تعالیٰ سوال فرما رہا ہے ان آیات میں اسی بات کا, قل من حرم زینۃ اللہ التی اخرج العباد, آپ ان سے پوچھیں دنیا والوں سے, اے رسول کون حرام کر سکتا ہے اللہ کی اس زینت کو جو اللہ تعالیٰ نے اپنے بندوں کے لیے نکالی ہے, اخرج العباد ریلیز کی ہے, جو نکالی ہے اپنے بندوں کے لیے, وطیبات من الرزق اور جو پاک رزق اس نے پیدا کیے ہیں کون ان کو حرام کر سکتا ہے؟ یہ سوال اللہ تعالیٰ نے آپ کے سامنے رکھا ہے اور یہ ایک ٹرننگ پوائنٹ ہے آپ کی فکر میں. آپ سوچیں یہ سوال اللہ تعالیٰ کس بات کو سمجھانے کے لیے رکھ رہا ہے. اسلام اس دعوے کے ساتھ دنیا میں آیا ہے کہ وہ دنیا کی تشکیل کرے گا اور تعمیر کرے گا, اور امت مسلمہ جو ہے وہ قیادت کے منصب پر فائز کی گئی ہے, دنیا کا سارا کام وہ چلائے گی, غیروں کے تحت غیروں کے دیے ہوئے حقوق کے تحت زندگی بسر نہیں کرے گی, بھیک کی مانگی ہوئی زندگی میں گزارا نہیں کرے گی, اپنے آپ زندگی کی تشکیل کرے گی, اپنے آپ جو ہے زندگی کا سارا کاروبار چلائے گی. امت مسلمہ انہیں جائز رہا خلیفہ, جب یہ بات ہے کہ کائنات میں آپ آئے ہیں خلیفہ کی حیثیت سے اور اللہ تعالیٰ نے آپ کو نظام عالم کا تاجدار بنایا ہے, آپ کہ آپ سنبھالیں, آپ کنٹرول کریں پوری کائنات کو, یہ ذمہ داری آپ کے اوپر ہے, شہداء الناس آپ بنائے گئے ہیں. جب اس دعوے کے ساتھ آپ دنیا میں آئے ہیں کہ دنیا کا انتظام میں سنبھالوں گا تو یہ کیسے ممکن ہے کہ آپ دنیا سے بھاگ کر دنیا کا انتظام سنبھالیں؟ ممکن نہیں. انسان کی فطرت کو کچل دیں آپ اور دنیا کا انتظام سنبھال لیں. دنیا کا انتظام اپنی فطرت کو کچل کے کیسے سنبھال سکتے ہیں؟ اگر دنیا میں نکاح پہ پابندی لگا دی جائے تو نہ بانس آئے گا نہ بانس بھی بجے گی. نظام ہی کیسا ہے؟ کیسا نظام؟ نکاح پہ پابندی لگ جائے تو آدمی پیدا نہیں ہوں گے. چہرے جھاڑ جھنکار ہو جائیں تو بہت خوبصورت معاشرہ وجود میں آئے گا. لوگ کپڑے پہننا چھوڑ دیں, ٹاٹ بوری لپیٹے پھریں, پھر یہ سب کام کون ہوگا, کون کرے گا؟ خوبصورت مکانات, آرٹ کی تخلیق, سڑکوں کی تعمیر, نئی نئی تراش و خراش, تمدن میں نئے نئے گھوسے کون نکالے گا؟ کون نکالے گا؟ اگر یہ ساری چیزیں حرام ہو جائیں گی تو کون دنیا کو کنٹرول کرے گا؟ پھر خدا کو تو یہ کام آپ سے کرانا ہے, آپ کے ہاتھ میں دینا ہے. جب آپ کے ہاتھ میں دینا ہے تو یہ چیزیں حرام کیسے ہو سکتی ہیں؟ جو آپ کے نفس کے تقاضے ہیں وہ آپ کے اوپر حرام کیسے کی جا سکتے ہیں؟ نہیں, نظام بالنقاح سے بھرپور چلا جا نہیں رہا ہے. ایسے لوگ جو ہے دنیا میں کون سے انقلاب لا سکتے ہیں؟ حضرت عمر فاروق رضی اللہ عنہ نے ارشاد فرمایا, ہر اس میں ایک حکمت ہوتی ہے. آپ غور فرمائیں, آپ نے ارشاد فرمایا کہ اپنے بچوں سے کہو کہ گھوڑے پر ہمیشہ کود کے سوار ہو. حضرت عمر فاروق رضی اللہ عنہ نے فرمایا گھوڑے پر ہمیشہ کود کر سوار ہو. یہ آپ نے ارشاد فرمایا. کیا یعنی طاقت آئے؟ یہ نہیں کہ مرغلہ قسم کا ایک دین ہے کوئی. حرام کی چوٹیوں میں ایک دین پرورش پایا ہے. حضور نے ارشاد فرمایا اللہ یحب المؤمن القوی, طاقتور مسلمان خدا کو پسند ہے, کمزور مسلمان خدا کو پسند نہیں ہے, طاقتور مسلمان پسند ہے. یہ آپ نے ارشاد فرمایا. اور آپ نے فرمایا تمہارے بچے 7 سال کے ہو جائیں تو نماز کی تلقین کرو اور انہیں نشانہ سکھاؤ, تیر اندازی سکھاؤ اور انہیں گھڑ سواری سکھاؤ. اور اس میں یعنی آپ نے یہ بھی تفصیل نہیں فرمائی ہے کہ لڑکے ہوں یا لڑکیاں, اپنی اولاد کو گھڑ سواری سکھاؤ, نشانہ بازی سکھاؤ, انہیں تیرنا سکھاؤ, سباحہ. آپ نے فرمایا اپنی اولاد نماز کی تلقین کے ساتھ ساتھ. تو نماز والی حدیث تو آپ سنتے رہتے ہیں لیکن یہ نہیں والا حصہ نہیں سنتے آپ, اور نہ ہی ہم ایسا تربیت کرتے ہیں اپنی اولاد. عورتیں تو ماشاء اللہ ہماری ہوئی اللہ ہوتی ہے اللہ, وہ کیا کر سکتی ہیں؟ حضور اقدس صلی اللہ علیہ وسلم جو ہے حضرت عائشہ صدیقہ رضی اللہ عنہا کو, آپ کو میں بتاؤں, جب حضرت علی مرتضیٰ نے بھیجا ہے جنگ جمل کے بعد, جب اونٹ کی جنگ ہوئی اور حضرت عائشہ نے کمان کی فوجوں کی, اور اس کے بعد پھر وہ بعد میں واپس بھیجا گیا مدینے, تو ان کے ساتھ گھڑ سوار عورتوں کا باقاعدہ ایک دستہ بھیجا حضرت علی مرتضیٰ نے, گھڑ سوار عورتوں کا دستہ حفاظت کے لیے امیر المومنین, اور وہ پہنچا کر گئے. چاہے آپ لوگوں کو میکپ سے دھوکہ دینے میں کامیاب ہو جائیں لیکن پھر واقعی زندگی میں آپ اس کو حق نہیں ادا کر سکتے. تو اللہ تعالیٰ چونکہ آپ کا پیدا کرنے والا خالق و مالک اور آپ کی نفسیات کو جانتا ہے, اس لیے اس نے دنیا کی کسی بھی لذت کو حرام نہیں فرمایا ہے. حضور علیہ وسلم کو شہد دیا چاہے مرغوب تھا, عمدہ غذائیں آپ کو مرغوب تھیں, اور میٹھی چیز سے آپ کو محبت تھی, میٹھی چیز آپ پسند فرماتے تھے. بلکہ آپ نے یہاں تک فرمایا کہ المؤمن حلو یحب الحلوى, کہ مسلمان جو ہوتا ہے اس کی زبان و بیان میں گفتار میں مٹھاس ہوتی ہے اور مٹھاس اس کو ہر چیز میں پسند ہوتی ہے. یہ آپ نے ارشاد فرمایا. اور آپ نے ایک حدیث میں ارشاد فرمایا کہ اللہ جمیل یحب الجمال, اللہ تعالیٰ خوبصورت ہے اور زندگی میں حسن اس کو پسند, خوبصورتی ہونی چاہیے. ایک صحابی نے حضور سے پوچھا, حضور سے سوال کیا کہ حضور انسان چاہتا ہے کہ آدمی کا کپڑے اچھے ہوں, لباس اچھا ہو, آدمی چاہتا ہے کہ اس کا جوتا اچھا ہو, کیا یہ تکبر ہے؟ یہ پوچھا حضور سے. تو آپ نے ارشاد فرمایا نہیں, انما الکبر مثل الحق, آپ نے ارشاد فرمایا تکبر اس کا نام نہیں ہے. اچھا جوتا پہننے کو دل چاہ رہا ہے, اچھے کپڑے پہننے کو دل چاہ رہا ہے, اس کا نام تکبر نہیں ہے. تکبر یہ ہے کہ تم دوسروں کو حقیر سمجھو, اپنے کو برتر سمجھو, دوسروں کو کمتر سمجھو, اور یہ کہ جب حق تمہارے سامنے آئے تو تم اس کی تسلیم نہ کرو, وہاں پر تمہاری خودی اور جو غرور نفس حائل ہو جائے کہ نہیں میں اس کو نہیں مانوں گا, ایک بات کا انکار کر دیا ہے تو بس کر دیا ہے, تسلیم نہیں کروں گا, اس کا نام تکبر ہے. آپ تو تعلیمات جو ہے اسلام کی اس بات پر شاہد ہے کہ اسلام توازن کا دین ہے, توازن کا مذہب ہے, اور یہ اسلام کا امتیاز ہے. دنیا کے دیگر تمام مذاہب کی خصوصیت سے محروم ہے. یہ بارش سمجھ آنے والی بات ہے. یہاں اللہ تعالیٰ سوال فرما رہا ہے ان آیات میں اسی بات کا, قل من حرم زینۃ اللہ التی اخرج العباد, آپ ان سے پوچھیں دنیا والوں سے, اے رسول کون حرام کر سکتا ہے اللہ کی زینت کو جو اللہ تعالیٰ نے اپنے بندوں کے لیے نکالی ہے, اخرج العباد ریلیز کی ہے, جو نکالی ہے اپنے بندوں کے لیے, وطیبات من الرزق, اور جو پاک رزق اس نے پیدا کیے ہیں کون ان کو حرام کر سکتا ہے؟ یہ سوال اللہ تعالیٰ نے آپ کے سامنے رکھا ہے اور یہ ایک ٹرننگ پوائنٹ ہے آپ کی فکر میں. آپ سوچیں یہ سوال اللہ تعالیٰ کس بات کو سمجھانے کے لیے رکھ رہا ہے. اسلام اس دعوے کے ساتھ دنیا میں آیا ہے کہ وہ دنیا کی تشکیل کرے گا اور تعمیر کرے گا, اور امت مسلمہ جو ہے وہ قیادت کے منصب پر فائز کی گئی ہے, دنیا کا سارا کام وہ چلائے گی, غیروں کے تحت غیروں کے دیے ہوئے حقوق کے تحت زندگی بسر نہیں کرے گی, بھیک کی مانگی ہوئی زندگی میں گزارا نہیں کرے گی, اپنے آپ زندگی کی تشکیل کرے گی, اپنے آپ جو ہے زندگی کا سارا کاروبار چلائے گی. امت مسلمہ خلیفہ جب یہ بات ہے کہ کائنات میں آپ آئے ہیں خلیفہ کی حیثیت سے, اور اللہ تعالیٰ نے آپ کو نظام عالم کا تاجدار بنایا ہے, آپ کہ آپ سنبھالیں, آپ کنٹرول کریں پوری کائنات کو, یہ ذمہ داری آپ کے اوپر ہے, شہداء الناس آپ بنائے گئے ہیں. جب اس دعوے کے ساتھ آپ دنیا میں آئے ہیں کہ دنیا کا انتظام میں سنبھالوں گا, تو یہ کیسے ممکن ہے کہ آپ دنیا سے بھاگ کر دنیا کا انتظام سنبھالیں؟ ممکن نہیں. انسان کی فطرت کو کچل دیں آپ اور دنیا کا انتظام سنبھال لیں, دنیا کا انتظام اپنی فطرت کو کچل کے کیسے سنبھال سکتے ہیں؟ اگر دنیا میں نگاہ پہ پابندی لگا دی جائے تو نہ بانس جائے گا نہ بانس بھی بجے گی, پھر نظام ہی کیسا ہے؟ کیسا نظام؟ نگاہ پہ پابندی لگ جائے گی تو آدمی پیدا نہیں ہوں گے, چہرے جھاڑ جھنکار ہو جائیں تو بہت خوبصورت معاشرہ وجود میں آئے گا, لوگ کپڑے پہننا چھوڑ دیں, ٹاٹ بوری لپیٹے پھریں, پھر یہ سب کام کون ہوگا, کون کرے گا؟ خوبصورت مکانات, آرٹ کی تخلیق, سڑکوں کی تعمیر, نئی نئی تراش و خراش, تمدن میں نئے نئے گوشے کون نکالے گا؟ کون نکالے گا؟ اگر یہ ساری چیزیں حرام ہو جائیں گی تو کون دنیا کو کنٹرول کرے گا؟ پھر خدا کو تو یہ کام آپ سے کرانا ہے, آپ کے ہاتھ میں دینا ہے. جب آپ کے ہاتھ میں دینا ہے تو یہ چیزیں حرام کیسے ہو سکتی ہیں؟ جو آپ کے نفس کے تقاضے ہیں وہ آپ کے اوپر حرام کیسے کی جا سکتے ہیں؟ نہیں, نظام بالنقاص سے بھرپور چلا جا نہیں رہا ہے, ایسے لوگ جو ہے دنیا میں کون سے انقلاب لا سکتے ہیں؟ حضرت عمر فاروق رضی اللہ عنہ نے ارشاد فرمایا, ہر اس میں ایک حکمت ہوتی ہے, آپ غور فرمائیں. آپ نے ارشاد فرمایا کہ اپنے بچوں سے کہو کہ گھوڑے پر ہمیشہ کود کے سوار ہو. حضرت عمر فاروق رضی اللہ عنہ نے فرمایا گھوڑے پر ہمیشہ کود کر سوار ہو, یہ آپ نے ارشاد فرمایا. کیا یعنی طاقت آئے؟ یہ نہیں کہ مرغلہ قسم کا ایک دین ہے کوئی, حرم کی چوٹیوں میں ایک دین پرورش پایا ہے. اردو نے شاہ سمائن اللہ یحب المؤمن القوی, طاقتور مسلمان خدا کو پسند ہے, کمزور مسلمان خدا کو پسند نہیں ہے, طاقتور مسلمان پسند ہے. یہ آپ نے شاہ سمائے, اور آپ نے فرمایا تمہارے بچے 7 سال کے ہو جائیں تو نماز کی تلقین کرو اور انہیں نشانہ سکھاؤ, تیر اندازی سکھاؤ اور انہیں گھڑ سواری سکھاؤ. اور اس میں یعنی آپ نے یہ بھی تفصیل نہیں فرمائی ہے کہ لڑکے ہوں یا لڑکیاں, اپنی اولاد کو گھڑ سواری سکھاؤ, نشانہ بازی سکھاؤ, انہیں تیرنا سکھاؤ, سباحہ آپ نے فرمایا اپنی اولاد نماز کی تلقین کے ساتھ ساتھ. تو نماز والی حدیث تو آپ سنتے رہتے ہیں لیکن یہ نہیں والا حصہ نہیں سنتے ہیں آپ, اور نہ ہی ہم ایسا تربیت کرتے ہیں اپنی اولاد کی. عورتیں تو ماشاء اللہ ہماری ہوئی اللہ ہوتی ہے اللہ, وہ کیا کر سکتی ہیں؟ حضور اقدس صلی اللہ علیہ وسلم جو ہے حضرت عائشہ صدیقہ رضی اللہ عنہا کو, آپ کو میں بتاؤں, جب حضرت علی مرتضیٰ نے بھیجا ہے جنگ جمل کے بعد, جب اونٹ کی جنگ ہوئی اور حضرت عائشہ نے کمان کی فوجوں کی, اور اس کے بعد پھر وہ بعد میں واپس بھیجا گیا مدینے, تو ان کے ساتھ گھڑ سوار عورتوں کا باقاعدہ ایک دستہ بھیجا حضرت علی مرتضیٰ نے, گھڑ سوار عورتوں کا دستہ حفاظت کے لیے امیر المومنین, اور وہ پہنچا کر گئے مدینہ لباس. یہ تھا اسلام کی تہذیب, یہ تھی ہمیں جو کچھ کی ملی ہے نا, یہ جو کچھ ہمیں ایک روایتی انداز کی تہذیب ملی ہے, غلط طور سے ہم نے اس کو اسلام کے لیبل لگایا ہے, یہ نہیں ہے اسلام کی تہذیب. تاریخ اسلامی کے مطالعے کی ضرورت ہے. تمام جنگ کے میدانوں میں ہم دیکھتے ہیں کہ ہمارے یہاں کی عورتیں جو ہیں وہ تو بحث کرتے ہوئے قربانی کے اندر بھاگ لیتی ہیں, کیوں نکل لیتی ہیں, کہہ رہے ہیں خون نکل رہا ہے, خون نکل رہا ہے, اور وہ میدان جنگ کے اندر مشق بھاگی کرتی تھی اور زخمیوں کی مرہم پٹی کرتی تھی, ایسی شیر شیر تھی. اور حضرت میں ہمارا جنگ عورت کے اندر کھڑی ہیں, حضور اکرم صلی اللہ علیہ وسلم کے بالکل سامنے تیر اندازی ہو رہی ہے اور کافی آ رہے ہیں تلوار لیے ہوئے, تلوار سے مقابلہ کر رہی ہے, ٹھیک ہے, چاروں طرف سے کافروں میں گھری ہوئی ہیں. جب یہ کردار آپ کے سامنے آتے ہیں نا, اس لیے نہیں ہوتے ہیں سبحان اللہ اور ماشاء اللہ کا کیا گزر ہے, اس کی آڑ میں اس کے ذریعے آپ یہ دیکھیں کہ وہ کیسا معاشرہ تھا اور کیسا ماحول تھا. ہائے 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 کہ کیا چلے گا, وہ بات ختم ہو گئی, یہ نہیں ہے. کون سا معاشرہ تھا جو نبی اکرم صلی اللہ علیہ وسلم نے تشکیل دیا تھا؟ ایک عورت کھڑی ہوئی مردانہ وار جو ہے مقابلہ کر رہی ہے اور آپ کے کندھے پہ زخم لگ رہے ہیں, ہر جگہ زخم لگ رہے ہیں, ایک کافر آیا حضور اکرم کے اوپر حملہ کرنے کے لیے, ٹانگ پکڑ کے سجدے میں نماز پڑھ رہا ہے گھوڑے کے اوپر, اور پیدل تھی وہ گھوڑے پر تھے, اور خوب مقابلہ کرتی نہیں, اور بعد میں فرماتی ہیں بس کمی اس دن یہ ہو گئی کہ میں پیدل تھی اور وہ گھوڑے پر تھے, اگر میں بھی گھوڑے پہ ہوتی تو ذرا برابر کا مقابلہ ہو. یہ ذمہ ہمارے ساتھ فرما رہی ہے, یہ ہماری خواتین ہیں جو اسلام نے پیدا کی, तो जब इस्लाम का दावा यह है कि वो कायनात को और पूरी दुनिया को कंट्रोल करने के लिए आया है, तो अगर वो आपको पाबंदियां लगा दे, कपड़े नहीं पहन सकते, चीजें नहीं खा सकते, खाने नहीं खा सकते, ताकत की चीजें नहीं खा सकते, आप खुश रोटी खाएंगे, जिसको दो दिन तक पानी में भिगो लिया गया हो वो भी बकायदे जरूरत खाएंगे, ज्यादा से ज्यादा ज्यादा बिल्कुल नहीं खाएंगे, बस जितने आपकी जिस्म और जान का सिलसिला बाकी रह जाए बस इतना खाएंगे, इसको आपने मना फरमाया। हुजूर ने खुद तवाज़ु की हुदूद बयान फरमा दी, आपने फरमाया खाना खाओ तुम इतना खाओ कि उसमें पानी पियो, खाना खाओ और उसके बाद भी कुछ बाकी रह जाए, ये है तवाज़ु की हद। ये नहीं है कि बस एक जो है टुकड़े लिया रोटी का पानी में भिगोया या नमकीन पानी में और खा लिया, तब खा के जो है कौन सी ऐसी जवान नस्ल पैदा होगी उसको खाने के बाद की जो दुनिया के ऊपर इस्लाम का झंडा लहराएगी। और अगर मान लीजिए फलसफे को मान लिया जाए, इस फलसफे को मान लिया जाए कि हमें कुछ दुनिया में नहीं करना है, दूर रहना है सारी चीजें, गंदी है नापाक है दुनिया, दुनिया गंदी नापाक है, कुछ छोड़ना है, खाना नहीं, कुछ पीना नहीं, कपड़े पहनना नहीं, मुंह भी धोना नहीं है, मौका लगे तो दांत भी मांझना नहीं है ताकि नेकी का पूरा सर्टिफिकेट मिल जाए, क्या तस्वीर हम दुनिया के सामने पेश करेंगे? और दुनिया से हम यूं कहेंगे हम दुनिया को कंट्रोल करने के लिए आए, कपड़े नसीब नहीं दुनिया को हम कंट्रोल कर रहे हैं, मुंह धोया नहीं दुनिया को हम कंट्रोल कर रहे हैं, दुनिया मान ले को तस्वीर कर ले, कभी तस्वीर नहीं करेगी। जो कौम इकामत दीन और जो है निज़ाम इस्लामी की बात करे तमाम दुनिया में फैलाने की, और ये कि हम हैं दुनिया के लिए मनसब क़यादत पर फाइज किए गए हैं, वो कभी भी जो दुनिया के हकाइक हैं उसके नजर नहीं कर सकते। तो ये बुनियादी जब इस्लाम ने जो आपको मनसब दिया है इंसान को, उसका बुनियादी तकाजा ये है कि अल्लाह ताला आपसे सवाल करे कौन है मन हर रमजीनत अल्लाह इबादी और तय्यबात, दो चीजें हैं, एक अल्लाह की जीनत और एक तय्यबात, और इसमें इशारा है अल्लाह ताला दे रहा है जिस चीज को मैंने तय्यबात कहा है यानी पाक कहा है, जिसको मैंने हलाल किया है, तय्यबात वही चीजें हैं जो खुदा ने हलाल की है, जिस चीज को मैंने हलाल किया है वो चीज तुम्हारे लिए नुकसानदेह हो कैसे सकती है? हलाल चीज जो है ये मेरी रूहानियत खत्म हो जाएगी, रूहानियत के लिए बड़ी नुकसानदेह है, ये शहद मैंने पी लिया, शहद मैंने खा लिया, मुमकिन हो तो कड़वे से कड़वा बदमजा से बदमजा चीज खानी चाहिए वरना रूहानियत से नुकसान हो जाएगा। तो अल्लाह ताला आपसे सवाल फरमा रहा है कि जिसको मैंने तो ये बात कहा है और जिसको मैंने हलाल किया है तुम्हारे लिए, क्या मैं तुमको जानता नहीं कौन सी चीज नुकसान देगी? तुम्हारी रूहानियत बर्बाद होकर रह जाएगी, इस्लाम के बजाय तुम जो शैतान के आलायकार बन जाओगे सब चीज इस्तेमाल करके, मुझे इतना पता भी नहीं फिर भी मैंने हलाल कर दी सारी चीजें, जिन चीजों को मैंने हलाल किया है वो कभी तुम्हारे नुकसान नहीं है, और जिन चीजों को मैंने निकाला है रिलीज किया आखिर इबादी जीनत के लिए मैंने इजाजत दी है वो कभी तुम्हारे नुकसान नहीं है। अपना हवाला अल्लाह ताला की है, कुल मन हर्रमा, तुम कहो कौन हराम कर सकता है जीनत अल्लाह, अल्लाह की जीनत को, अल्लती अखरज इबादी, जो उसने अपने बंदों के लिए निकाली है, ये चीजें ज़बान हाल से बता रही है कि ये बंदों के लिए निकली है निकाली गई है, पुकार पुकार के कह रही है कि हम खाने के लिए, हम इस्तेमाल के लिए, हम ज़ेब ज़ीनत के लिए फूल इसलिए खिले हैं कि इनको सूंघा जाए, कि इनके अंदर जो अल्लाह ने पेंटिंग की है उसके जरिए खुदा की मार्फत हासिल की जाए, इसलिए है ये चीजें पुकार पुकार के कह रही है, ये बंदों के लिए निकली है, और दुनिया में क्यों नहीं है? चांद के ऊपर क्यों फूल नहीं खिलते? चांद पे फूल क्यों नहीं खिलते? चांद पे नाच और गाएं क्यों नहीं उगती है? चांद पर बारिशें क्यों नहीं बरसती है? क्या बात, चांद पर ये शफक क्यों नहीं निकलती है? चांद पर हुस्न क्यों नहीं है इतना जितना दुनिया में है? ये डूबते हुए सूरज का हुस्न है, ये शफक है, ये नीला आसमान है खूबसूरत, ऊपर चले जाइए ऐसा सियाह भयानक खला है आपसे देखी भी नहीं जाएगी, अंधेरा बिल्कुल गुप्त है, सारा हुस्न सबसे हसीन सियारा यही है, जब ऊपर से आप देखेंगे चांद पर जमीन को आप देखेंगे तो इतनी हसीन दिलकश लगती है, ये नीले रंग का एक घूमता हुआ ये है, इसकी रोशनी भी इतनी तेज है कि आप चांद पर बैठकर अखबार पढ़ सकते हैं जमीन की रोशनी, एक नीली ट्यूबलाइट की तरह जलती है, हसीन तरीन खुदा ताला का ये यानी सैयारा है, हसीन तरीन पूरी कायनात, और इसकी सारी चीजें जो हसीन है, हसीन फूल है, दरिया है, दरिया में हुस्न है, सब्जे लहला रहे हैं, दरख्त है, चीजों में खुशबू है, मजा है, ये सब क्यों है? इसलिए है कि यहाँ बंदे रहते हैं खुदा के अखरज इबाद, और ये चीजें पुकार रही है कि अभी बंदों के लिए पैदा की गई है, जहाँ बंदे नहीं है वहां जरूरत क्या है? वहां तो ऊपर खापड़ है, चांद की जमीन देखें तो दूसरी चांद चांद लगता है, वो करीब से जाके देखिए तो सारे चांद की हकीकत खुल जाती है, वहां पर यदि दराड़े हैं, खड हैं बड़े बड़े गहरे, उड़ाइए रेत बस कोई हुस्न नहीं, कोई खूबसूरती नहीं, इसलिए वहां खुदा के बंदे नहीं है, जितना हुस्न है चांद में वो सिर्फ वहां पर है जहां से आप देख रहे हैं, क्योंकि आपके लिए आपकी आंखों के लिए जहां से आपको تو اللہ تعالیٰ نے جتنی بھی زینتیں پیدا کی ہیں اپنے بندوں کے لیے پیدا کی ہیں، یہ کھلا کھلا ظاہر ہے حقیقت. اخر العباد والطیبات من الرزق، اور خدا تعالیٰ نے جن چیزوں کو رزق میں حلال کیا ہے وہ چیزیں کبھی تمہاری روحانی ترقی کی راہ میں رکاوٹ نہیں ہو سکتی، کبھی تمہیں روحانی طور سے نقصان نہیں پہنچا سکتی ہیں، اور جب پہنچا سکتی تھی ان کو خدا نے خود ہی ممنوع قرار دے دیا. جیسے خنزیر ہے، یورک ایسڈ ہوتا ہے خنزیر میں، آپ استعمال کریں آپ میں بے حیائی آئے گی، ہوش آئے گا خنزیر کا گوشت استعمال کرنے سے، اس کو خدا نے خود ہی ممنوع قرار دے دیا ہے، خود ہی منع کر دیا اللہ تعالیٰ نے. ایسی ساری چیزوں کو جو آپ کے کردار پر اثر انداز ہو سکتی تھی، جو آپ کے لیے نقصان دہ تھی، انہیں خبیثات میں ڈال دیا خدا نے، طیبات میں رکھا ہی نہیں. تو وہ طیبات ہی من الرزق، جب اللہ نے جن چیزوں کو طیب کہا ہو اور جن چیزوں کو اللہ نے حلال قرار دیا ہو، ایسی کون سی عقل کل ہیں پوچھی ہے رسول اللہ علیہ وسلم، جو اللہ تعالیٰ کو بھی کریکشن دینے، اللہ میاں کے حکم میں کرنا چاہتے ہیں کہ نہیں بھائی وہ ٹھیک ہے، اللہ میں نے حلال تو کیا ہے لیکن ذرا نقصان ہو جاتا ہے، کہ بچنے کی ضرورت ہے، حلال تو کیا اللہ تعالیٰ نے ٹھیک ہے کیا ہے، مگر نقصان ہو جاتا ہے. یہ نہیں، یا یہ کہ شادی کرنے کی اجازت دی ہے اللہ تعالیٰ نے مگر نہ کرے تو ذرا اور اچھا ہے، کیونکہ بال بچوں کا جھگڑا کہ دکان کاروبار کی بیوی یہ کر رہی ہے، وہ مانگ رہی ہے، سود مانگ رہی ہے، ہم کا ڈھم کا مکان بنا، روز نئے نئے مطالبے رہتے ہیں، پریشانی، آدمی نماز پڑھے، دین پھیلائے کہ یا اپنی عورت کے چکر میں رہے، مارو لعنت بھیجو اس کو، اللہ تعالیٰ کی بات کرو اور اللہ تعالیٰ کی بات کرو، اس طرح کی کوئی ضرورت نہیں، کیونکہ اس چیز کو اللہ تعالیٰ نے جائز اور جس خدا نے جائز قرار دیا ہے، تو کیا خدا تعالیٰ اس بات سے واقف نہیں ہے کہ ان تمام چیزوں سے سارے جھگڑے پیدا ہوں گے، اور یہ سارے جھگڑے پیدا ہوں گے تو یہ میرے ذکر سے غفلت کر جائے گا؟ یہ سب خدا تعالیٰ جانتا ہے، وہ یہی تو دیکھنا چاہتا ہے کہ آپ ان ساری چیزوں میں پڑھ کر بھی، ان دلکشیوں میں رہ کر بھی، اور ان جھنجٹوں میں پڑھ کر بھی اللہ تعالیٰ کو یاد رکھتے ہیں کہ نہیں رکھتے ہیں، یہی تو دیکھنا چاہتا ہے. تو خدا تعالیٰ نے آپ کو عرصہ امتحان میں ڈالا ہے، اللہ تعالیٰ فرما رہا ہے قل یا للذین آمنوا، آپ کہیں اے رسول یہ تو ہے ہی ایمان والوں کے لیے، یہ چیزیں دنیا میں جتنی بھی چیزیں ہیں ان کے اوپر کوئی حق نہیں ہے خدا کے منکروں کا، خدا کے سرکشوں کا، خدا کے پھول، خدا کی بارشیں، خدا کی غذائیں ان کے لیے ہیں جو خدا کے احکامات کے آگے سر جھکاتے ہیں، ان کے لیے حقیقت میں وہی اقدار ہیں جو اللہ کی ایک نعمت کو استعمال کرنے کے بعد کہیں کہ اے اللہ تیرا شکر ہے، وہ حقدار ہیں اللہ کی نعمت کے، انعام ان کو دیے جاتے ہیں جو اس کی قدر و قیمت جانتے ہیں، جو خدا کی نعمتوں کو استعمال کریں اور پھر کہیں کہ اللہ تیرا شکر ہے، وہی حقدار ہے، وہ کافر تھوڑی حقدار ہے جو خدا کی نعمتیں استعمال کر کے بھی شکر نہیں کرتے، یہ تو ہی ایمان والوں کے لیے. لیکن دنیا میں خدا تعالیٰ نے چونکہ عرصے امتحان میں پیدا کیا ہے سب کو، مسلمانوں کو بھی اور کافروں کو بھی، مومنوں کو بھی اور کافروں کو بھی، اس امتحان کی مجبوری ہے جس کی بنا پر وہ مسلمانوں کے صرف حصہ بٹا لیتے ہیں اور کبھی کبھی ان سے بھی زیادہ حصہ مار جاتے ہیں، یہ اس کی مجبوری ہے کہ یہ امتحان ہو رہا ہے یہاں دنیا میں، اس مجبوری میں الگ نہیں کر سکتے ہیں. جیسے گھن کے ساتھ گیہوں پیستے ہیں ایسے لوگ فائدہ بھی اٹھا لیتے ہیں، مومنوں کے صدقے میں سب چیزیں ہیں، فائدہ وہ اس لیے اٹھا رہے ہیں کہ یہاں پہ عرصہ امتحان ہے اور ان کو استعمال کرنا ہی ہے، یہ ان کے لیے نعمت نہیں ہے، یہ تو مچھلی کا گھیسوہ ہے، گھیسوہ لگا کر مچھلی کا شکار ہوتا ہے، مچھلی بڑی خوش ہے کہ وہ بہت اچھا گوشت کا بہت اچھا لگا لگا ہے، مل گیا میری تیار، منہ ماروں گی بس مزہ آ جائے، اور یہ معلوم اس میں کانٹا چھپا ہوا ہے، اس میں کانٹا چھپا ہوا ہے جس کا شکار کر لے گا، یہ کانٹا چپ جائے گا اور یہ اس کا حساب دینا پڑے گا. اس لیے کافر چاہے یہ سمجھے کہ دنیا کی لذتیں اور نعمتیں میرے لیے ہیں اور وہ منہ مار رہا ہے آگے بڑھ بڑھ کے، لیکن اس کانٹے کا احساس نہیں جو اس میں چھپا ہوا اور جو اس کا شکار کرنے کے لیے ہے، وہ اس میں اپنے آپ کو پھنسا لیتا ہے. اور اللہ تعالیٰ مومنین کو جو ہے فرما رہا ہے اور آگے ایک بڑے فتح کی بات کہہ رہا ہے، قل یا للذین آمنوا فی الحیاۃ الدنیا، آپ کہیں اے رسول یہ ساری نعمتیں، یہ ساری لذتیں، یہ ساری زینتیں ہیں ہی مومنوں کے لیے، کفار کے لیے نہیں ہے، یہاں امتحان کی مجبوری میں ان کو مل رہی ہے، خالصتا یوم القیامہ، اور یہ خالص ہوں گی مومنوں کے لیے قیامت کے دن، خالص ہو جائیں مومنوں کے لیے قیامت کے دن. یہ ایک بہت بڑا اللہ تعالیٰ نے اس کے اندر ایک بہت بڑی بات فرمائی، قیامت کے دن مومنوں کے لیے خالص ہو جائے گی. اس کا کیا مطلب ہے؟ وہ تفصیلی گرامر کون سے مطلب بیان کیے؟ مطلب یہ کہ دنیا میں تو مومن بھی شریک ہیں، کافر بھی شریک ہیں، دونوں کے لیے ہیں، لیکن قیامت کہ دنیا میں تو کافر بھی مسلمانوں کے ساتھ شریک ہو جاتے ہیں نعمتوں میں، اللہ کی اور زینتوں میں، لیکن قیامت میں تو خالص مسلمانوں ہی کے لیے ہیں، مطلب تو یہ خالص نہیں عمل کیا. اور ایک مطلب یہ ہے اس کا کہ دنیا میں جتنی بھی نعمتیں اور جتنی بھی لذتیں ملتی ہیں وہ خالص نہیں ہوتی، خالص نہیں ہوتی، हर दुख के साथ सुख के साथ यहाँ पे एक दुख लगा होगा। आप जब भी मुस्कुराते हैं तो हर तबस्सुम के पीछे एक आदमी यहाँ छुपा हुआ होगा। खुशी और गम दुनिया में खुदा ने साथ साथ पैदा किए, साथ साथ पैदा किए। दुनिया में एक खुशी भी ऐसी नहीं जिसके साथ गम लगा हुआ नहीं। शादी होती है, बाप माँ बाप बड़े खुश होते हैं बेटी हमारी शादी हो रही है, लेकिन एक गम भी तो होता है कि जिंदगी भर की जो कमाई है वो हम दूसरे को दे रहे हैं। एक गम भी तो लगा होता है दुनिया में, खुशी के साथ एक गम लगा होता है। घर में औलाद होती है, खुशी होती है इंसान को, लेकिन उसके साथ जिंदगी भर उसकी बोझ हिफालत का, तालीम तरबियत का भी तो उसके कानों के ऊपर आता है। इंसान दुनिया में न जाने कितना इज्जत और अकारिब से महरूम होता है, मोहब्बतें महसूस करता है आदमी, ये नेमत है खुदा ताला की, लेकिन उसके अजीज अकारिब से छोड़कर चले जाते हैं। मोहब्बत उसको सामान्य राहत बनती है, लेकिन यही मोहब्बत कांटा बनकर चुपती है जब उसका महबूब उसे रुखसत हो जाता है, उसकी औलाद, उसके बच्चे। यहाँ पर जितनी भी नेमतें हैं दुनिया में सबके साथ दुख का कांटा लगा हुआ है। गुलाब जैसे गुलाब का फूल है, फूल के साथ कांटे भी लगे हुए हैं। हर सुख के साथ यहाँ कोई नहीं दुख लगा हुआ, लेकिन ऐसा सुख जिसके साथ कोई दुख न हो, खालिस सुख, ये सिर्फ क़यामत में है मुमिन के लिए। खालिस यौमल क़ियामत, ऐसा सुख जिसमें कोई दुख नहीं है, किसी किस्म का कोई खरखशा नहीं है। खालिस सताई वो नेमतें जो खालिस हैं बिल्कुल, यानी दुख उसमें मौजूद नहीं, वो है क़यामत। लेकिन इसका एक और मफ़हूम और यह जो पिछली आयत की रोशनी में आपके सामने आया, खालिस नहीं अमल किया। दुनिया में नेमतें आपको भी मिल रही हैं और कुफार को भी मिल रही है, उस सवाल का जवाब है जो आपके घर मिलेगा। दुनिया में नेमतें आपको भी मिलती है और कुफार को भी मिलती है। आप भी मकान बनाते हैं, वो भी मकान बनाते हैं, उनके मकान आपसे उनके होते हैं। आप खाते हैं, वो भी खाते हैं, वो आपसे अच्छा खाते हैं। बहुत सी जगह ऐसा है आपसे अच्छा रहते हैं। और अल्लाह ताला तो फरमाता है कि अगर ये बात ना होती कि सारे लोग छोड़ बैठेंगे ईमान की राह को, तो मैं तो इनको फार के महल सोने चांदी के बनाता और इनके जीने भी सोने चांदी के। इन चीजों के मैं मार जा रही हूँ, इनके घर सोने चांदी के होते, जन्नतें हो जाती दुनिया ही में। मैं तो ऐसा कर देता कि इन्हीं को और यकीन, क्योंकि ध्यान की बात। तो उसी बात को अल्लाह ताला फरमा रहा है कि दुनिया में जितनी भी नेमतें और राहतें हैं सबके लिए, सबको मिल रही, तुमको भी मिल रही और उनको भी मिल रही, लेकिन ये खालिस तय यौमल क़ियामा, क़ियामत के दिन ये सारी दुनिया की नेमतें और सारी राहतें क़ियामत के दिन जाकर के अजाब बन जाएंगी। पैसा तो बहुत खींच रहे हैं, लेकिन जब हिसाब देना पड़ेगा, ऑडिट होगा, तो सब जनाब सबको सब पता चल जाएगा और फिर पछताएंगे। एक एक पैसे का हिसाब देना मुश्किल हो जाएगा जब, तो वो सारी चीजें सुहाने रूह बन जाएंगी, सुहाने रूह बन जाएंगी। कुफार की सारी नेमतें उनके लिए अजाब बन जाएंगी क़ियामत के दिन, लेकिन ईमान वालों को जितनी भी नेमतें दी गई हैं वो उनके लिए वहाँ अजाब नहीं बनेंगी, बल्कि वो उनके लिए वहाँ खालिस होंगी, यानी उनको वहाँ नो ऑब्जेक्शन सर्टिफिकेट मिल जाएगा, NOC मिल जाएगा। खालिसतन का मतलब ये है कि नो ऑब्जेक्शन मिल जाएगा, खालिसतन यौमल क़ियामा क्लियर हो जाएंगे वो बिल्कुल, उनकी सारी नेमतें जो है ऑब्जेक्शन फ्री होंगी वहाँ पर, खालिसतन यौमल क़ियामा। और जितनी कुफार को दी गई हैं नेमतें, इन सब के एक एक बात को चेक कर लिया जाएगा, एक बात को पूछ लिया जाएगा। खालिस का एक मतलब ये होता है, खालिस नहीं अमल क़ियामा, कि सारी नेमतें नेमत ही बन के मिलती है मोमिन ईमान वालों को, लेकिन उनको नेमत बन के नहीं मिलती है, उनको जवाब देना पड़ता है, जवाब भी करना पड़ेगी। और मोमिन को नेमत बन के मिलती है, इसलिए मोमिन के लिए वो नेमत खालिस नेमत है और उनके लिए जो है वो सब्जेक्ट है जवाब देने। खालिस नहीं अमल क़ियामा, तो ईमान वाले क़ियामत के दिन देखेंगे कि उनकी नेमतें ऑब्जेक्शन फ्री, खालिस नहीं अमल क़ियामा। कज़ालिक, इस तरह से हम अल्लाह ताला बतौर इम्तिहान फरमा रहा है, नुफस्सिरुल आयात लिक़ौमिन यालमून, उन लोगों के लिए हम खोल कर बयान करते हैं जो जानने वाले हैं, यानी जो जानना चाहते हैं। लिक़ौमिन यालमून, जो जानना चाहते हैं उनको हम खोल खोल के पूरी बात बताया करते हैं। कुल इन्नमा हर्रम रब्बी अल फवाहिश, और इनको ये भी बताएं बल्कि मेरे रब ने तो फवाहिश को हराम किया है, फवाहिश को हराम किया है, इन चीजों को हराम नहीं किया है। इन चीजों के लिए आदमी जब जीने लगता है और अल्लाह तबारक तआला को फरामोश कर देता है, तो फिर आदमी फवाहिश की राह पर बढ़ता है। जब तवाज़ु से आदमी महरूम हो जाता है, फवाहिश की राह पर बढ़ता है, उसको खुदा ने हराम किया, उसको खुदा ने हराम किया। फोहश फिर उसी को नहीं कहते जिसको आप फोहश कहते हैं, यानी जिसको उर्दू में जिसको फोहश कहा जाता है, रहना, यानी जिनकी मामला को फोहश कहा जाता है उर्दू में, अरबी में फोहश के माना इससे आगे बढ़ते हैं। उसके मतलब हर उसको गुनाह है, महंगाई के साथ आपको बच्ची चीज रखकर अल्लाह के एहसान को फरामोश करके गुनाह किया जाए, हर वो चीज फोहश है। तो अल्लाह ताला ने फहूश से मना फरमाया है, इन्नमा हर्रम रब्बी अल-फवाहिश मा ज़हरा मिन्हा वमा बतन, चाहे वो खुले हुई हो, ज़हर हो, चाहे बतन हो, या चाहे वो अंदर छुपी हो, आपके जहन में और आपके दिमाग में हो, जिंदगी में उसका इजहार चाहे ना हो रहा हो, जिंदगी में तो बहुत ही पारसा बने हुए हैं, बेहद पारसा बने हुए हैं, और अंदर वो जो है जैसुमा छुपा हुआ, अंदर वो बीज छुपा हुआ है। अल्लाह तला ऐसी चीज तो वो है जो तुम अपनाए हुए, इससे मना किया है, जिससे मना किया है वो तो आप कर रहे हैं, और जिससे मना नहीं किया है उसमें आप तकवा झाड़ रहे हैं, उसमें आप तकवा बढ़ा रहे हैं। जो खुदा की तरफ से इजाजत है उसमें तो आप बहुत बारीक छान रहे हैं, मच्छर छान रहे हैं, और जिसकी खुदा की तरफ से नुमानियत है वहां पर ऊंट आप हजम फरमा रहे हैं। कुल इन्नमा हर्रमा रबिया फवाहिश, बल्कि खुदा ने तो फवाहिश को हराम किया जो आपने अपना रखा, मा ज़हरा मिन्हा वमा बतन, और चाहे उसका जाहिर हो चाहे बातिन, यानी जिंदगी में नजर आए वो फौश या नजर ना आए, मक्कारी घाट के चल रही उसको कहते हैं हाथी, चल सकती है, तेज भी दौड़ सकती है, दौड़ने पाए तो खूब दौड़ती है, लेकिन मक्कारी घाट का जो है बैठ गई उसको हाथी कहते हैं। तो इसमें कहते हैं गोया कि इस हकीकत को कि आदमी गुनाह की हकीकत यह है कि आदमी चाहे तो खुदा की दात कर सकता है, लेकिन खा मखा बिला वजह बस ढील डाल रहा है और सुस्ती में गुनाह कर रहा है। वो गुनाह जो आदमी की अपनी जात तक महदूद है उसको आदमी में इसम कहते हैं, और वो गुनाह जो दूसरे तक पहुंचता है जिसका असर उसको बगी है, जैसे मकान में आग लगाना, किसी के किसी को कत्ल कर देना, जिसका नतीजा दूसरे को भुगतना पड़ता है वो अलबाकी है। और जो गुनाह सिर्फ मुश्तक है, नमाज नहीं पढ़ी मैंने और ये मेरे हिसाब में गुनाह लिखा जाएगा, ये इसम कहलाए। तो खुदा ताला ने इसम से भी मना फरमाया और बगी से भी मना फरमाया, इसमा वल बकिया, वो गुनाह जो तुम्हारी जात तक महदूद है और वो गुनाह जो दूसरों पर असरअंदाज होते हैं, उन दोनों से अल्लाह ताला ने मना फरमाया। वह अंतरिकु बिल्लाही माला मीना जिंदगी सुल्ताना, और इस बात से खुदा ने मना फरमाया कि अल्लाह के साथ किसी को शरीक करो बगैर बिला किसी दलील के। खुदा के वजूद के लिए तो किसी दलील की जरूरत नहीं है, वो तो बदाहतन मौजूद है। अल्लाह के आजाद का इनकार कर कौन सकता है? खुदा की जात के लिए तो कोई दलील ना खुदा मांगता है ना कोई दुनिया में मांगता है, उसके लिए किसी दलील की जरूरत ही नहीं है। अल्लाह ताला की जात के लिए ये पूरी कायनात फिजाए मेहर माह जो है आपके सामने, ये सितारे सैयारे, ये खुशबुएं, ये जिंदगी हलचल, ये सब कुछ एक अल्लाह के वजूद का सबूत है। खुदा तआला ने इस कारखाने निजाम को कायम किया है। दुनिया में तमाम मुश्रिक कौमें इसलिए खुदा के वजूद को मानती हैं, इसलिए अल्लाह ताला वजूद को मनवाने की बात नहीं कर रहा है, उसके लिए कोई दलील ये नहीं कह रहा है कि बगैर दलील के खुदा को माना कि नहीं माना, बल्कि ये कह रहा है ये कि तुम खुदा के साथ शरीक करते हो इसके लिए दलील चाहिए। खुदा के वजूद के लिए किसी दलील की जरूरत नहीं है, लेकिन ये कि खुदा के साथ कोई और भी इसके इख्तियारात में शरीक है इसके लिए दलील चाहिए। तुम्हारे पास क्या दलील है इस बात पर? ऐसे तुम यूं नहीं कह सकते हो कि अल्लाह के वजूद की तुम्हारे पास क्या दलील है? अल्लाह के वजूद तो तुम भी मानते हो, खुदा के वजूद का तो कोई इनकार कर नहीं सकता है, हमसे तो कोई पूछ ही नहीं सकता है अल्लाह के वजूद के बारे में, लेकिन मुश्रिक से हम पूछ सकते हैं कि तुम खुदा के वजूद को जब मानते हो वो तो पूरी कायनात के लिए दलील है, तो शिर्क की दलील तुम कहां से लाए कि कोई और भी है जो उसके साथ इख्तियार है उसके लिए दलील चाहिए, उसके लिए कोई दलील किसी के पास वान तुशरिकू बिल्लाह मा लम युनज़्ज़िल बिही सुल्ताना, तुम खुदा के साथ शरीक करते हो बगैर किसी दलील के। शिर्क के लिए कोई दलील कायनात में मौजूद नहीं है, अल्लाह के लिए तो पूरी कायनात दलील है, लेकिन शिर्क के लिए कोई दलील किसी के पास मौजूद नहीं है, इसलिए अल्लाह ताला फरमा रहा है कि शिर्क बगैर दलील के किया जाता है। वान तुशरिकू बिल्लाह मा लम युनज़्ज़िल बिही सुल्ताना वान तक़ूलू अलल्लाहि मा ला तअलमून, और ये कि तुम अल्लाह के बारे में वो बातें कहो जिनकी तुम्हें कतई खबर नहीं है, इल्म यकीनी तुमको हासिल नहीं है। दुनिया में हकायक का इल्म इंसान को यकीनी तौर से मिलता नहीं, इंसान के पास जानने की जितनी भी चीजें हैं अकल है आदमी की, वो आदमी को धोखा देती है। अकल तो दलाइल तलाश लेती है, आप जो जैसा चाहें दलील वैसे बना के दे देगी अकल आपको, अकल से कोई हकीकत नहीं मालूम होती है हर चीज के लिए। दुनिया में न जाने कितने घूम रहे हैं, हर एक दलील लिए फिर रहा है, हर एक के पास दलील है, हर झूठा हर वकील को अपने झूठे वकील की दलील मिल जाती है, नहीं मिल जाती है, मुकदमा लड़ाता है घंटों घंटों महीनों महीनों लड़ाता है, खालिद झूठ के ऊपर हवा में गिरे बांधता है। दलील अकल हर चीज की दे देती है, केमिस्टों के पास भी दलीलें हैं, कुफार के पास भी दलीलें हैं, हर एक के पास दलीलें हैं, अकल जो है किसी चीज को जानने का तरीका नहीं है, साइंस भी किसी चीज को जानने का तरीका नहीं है। साइंसदान पहले जमीन को क्या कहा करते थे? गोल कहा करते थे, और अब कह रहे हैं गोल नहीं है। पहले गोल कितना यकीन था, गोल है गोल है गोल है, अरे गोल ही गोल कह रहा था, अब पता चला गोल नहीं जमीन, अभी अपने नजरियात तोड़ दिए। तो यकीनी तौर से साइंस भी नहीं बताती है किसी बात, और अकल तो भी दलाइल को जो है फराहम कर लिया करती है, जैसा आपने सोच लिया वैसे दलील आप बाद में बना लिया करते हैं, कहते हैं मैंने अकल से इस बात को जाना, ये सब गलत बात है, जो आपकी दिल में समा गई दलील आप उसी इस्तेमाल कर लेते। मैंने एक बार आपको लजीमा सुनाया था कि शराबी साहब से बजरा समझाया कि शराब नुकसान देती है, शराब नुकसान देती है। तो नहीं भाई, शराब पर आपको नुकसान नहीं देती है, इनका भी इनको साबित करो। ये एक्सपेरिमेंट का जमाना है, साइंस का जमाना है, दलील का जमाना है, साबित करके दिखाओ। केशवल आए, केशवल आके एक साहब ने जो है बोतल का दस देगा कि ये देखिए केशवल जाती मर गया उस बोतल में, कहते कि क्या साबित हुआ बोतल में हमने डाला कितनी खतरनाक चीज है, आपको क्या हासिल कर देगी सेहत का। कह लगे इससे क्या साबित हुआ, इसलिए साबित हुआ कि शराब पीने से पेट के केच में बढ़ जाते हैं। तो दलाई की अकल तो दलाई तलाश लेती है, जैसा भी जो भी आपका नजरिया है और जो भी आपका जहन है उसके मुताबिक आपकी दलील आपको बना के दे देगी। आपकी अकल से कोई चीज नहीं मालूम होती, अकल इसलिए धोखे खाती है। और अगर अकल हमें हकीकत बता देती तो दुनिया में किसी बात में झगड़ा ही ना होता। इस बात को हम सब जान लेते हैं, हकीकत को हम सब जान लेते, कोई झगड़ा ही ना होता, सारे हकीकत जान लेते, फिर हर बात में झगड़ा, हर बात में लड़ाई क्यों। लेकिन अकल इसको उधर पहुंचा रही है, दूसरे को उधर पहुंचा रही है, ख्वाहिश वो बेवकूफ बना रही है, साइंस वो बेवकूफ बना रही है। फिर कहां से मालूम हुआ हमें इल्म हकीकी? इल्म जानने का एक ही जरिया है इल्म हकीकी का, कि वहां से इल्म हासिल किया जाए जो सच्चा इल्म है, वही के अलावा दुनिया में यकीनी तौर से जानने का और कोई जरिया नहीं। अल्लाह के पैगंबर हमें जो हकीकत का इल्म देते हैं, जो बताते हैं, जो खुदाई ताला की तरफ से हमको निजाम मिलता है, वही हकीकी होता है, वही हकीकी इल्म पर मबनी होता है। इसलिए कि अल्लाह ताला इल्म हकीकी का सच्चा है, वहां से जो चीज आती है उसमें जहालत नहीं होती है। इसलिए मजहब इस बात में यकीन करता है, इस्लाम इस बात में यकीन करता है कि वही की इसलिए जरूरत है कि इंसान हकायक को नहीं जान सकता, इंसान के पास जो चीजें हैं वो उसको सही सही बात बता नहीं सकती, अधूरी लाइट है, बिल्कुल डिम सेल है, बिल्कुल इंसान के पास पूरी राह दिखा नहीं सकते। इसलिए पैगंबरों की जरूरत है, वही की जरूरत है, रिसालत की जरूरत है, ताकि अल्लाह की तरफ से यकीन तौर से हमें मालूम हो जाए सच क्या है, झूठ क्या है, हक क्या है, बातिल क्या है। हमारी यकीन हमको ठीक से बता नहीं सकती है। तो अल्लाह के बारे में इल्म हकीकी तो वही हो सकता है जो अल्लाह की तरफ से आए। तुम्हें हक नहीं है कि तुम अपनी तरफ से कुछ कहो, अल्लाह ताला तुम्हारा है। वली कुल्ली उम्मतिन अजल, और हमने हर उम्मत के लिए एक अजल मुकर्रर की है, एक मुद्दत मुकर्रर की है। फैजा जा अजलहुम, और जब वो आ जाती है, ला यस्तअखिरून सआतम वला यस्तक़दिमून, तो आदमी न एक लम्हा आगे हो सकता है न एक लम्हा पीछे हो सकता है। हमने गोया के बाद लोगों ने इसके तर्जुमा ये किया कि हर एक जो है अजल यानी कि तबाही की एक होता है, वक्त होता है, और जब वो तबाही का वक्त आ जाता है तो उससे न एक मिनट आगे को बढ़ सकता है न एक मिनट पीछे को हट सकता है। तो इसमें सवाल उठाया गया लोगों ने कि ये यस्तक़दिमून तो खैर करो ठीक है, ये यस्तअख़िरून तो खैर ठीक है, लेकिन ये यस्तक़दिमून क्यों? मान लीजिए कि 10 मई सन 95 को एक कौम को बर्बाद होना है, 10 बजे, और 10 मई सन 95 के 10 बज गए तो ये तो ठीक है, आगे को मोहलत नहीं मिल सकती इसको, अभी 10 बजे खत्म हो जाएगी। लेकिन ये अल्लाह ने क्या कह दिया कि न एक न पीछे हट सकती है, जब 10 मई आ गई तो फिर 8 मई आएगी कैसे? तो आ गई, जब वो मोहलत आ गई, जब वो अजल आ गई, तो अल्लाह को ये कहना चाहिए था कि जब मोहलत आ जाती है तो फिर वो आगे को मोहलत नहीं मिलती। ये क्या कह दिया कि पीछे को भी नहीं मिलती, वो तो आ गई। ला यस्तअखिरून सआतम वला यस्तक़दिमून, जब मोहलत आ जाती है तो ना कोई एक साथ पीछे हो सकता है ना एक साथ आगे हो सकता है। वो साथ तो आ गई, पीछे का क्या सवाल है? यूं कहें कि आगे नहीं हो सकता है, बस आगे 10 की 11 मई नहीं हो सकती है, लेकिन 10 मई आ गई तो 9 मई हो कह सकती है। तो ये बात अल्लाह ताला ने क्यों फरमाई कि ना कोई एक कदम पीछे हो सकता है, ना एक साथ आगे हो सकता है, ना एक साथ पीछे हो सकता है। इसको आप समझ लें। अजल का तर्जुमा क्या है, अजल का मफहूम क्या है? अल्लाह तबारक तआला ने दुनिया में एक ज़ाब्ता बनाया है, खैर और शर दुनिया में चल रहा है, और अल्लाह ताला सबको देख रहा है, खैर भी बर्दाश्त करता है वो और शर भी बर्दाश्त करता है, और उसका एक कम्बिनेशन, एक इम्तिजाज होता है। अल्लाह ताला एक मखसूस तनासुब के साथ बर्दाश्त करता रहता है, दुनिया में खैर भी चलता रहता है, शर भी चलता रहता है, गुनाह भी चलता रहता है, सवाब भी चलता रहता है, ये सब अल्लाह बर्दाश्त करता है। लेकिन अल्लाह ताला ने इसकी भी एक लिमिट मुकर्रर की है, कहां तक वो बर्दाश्त कर सकता है, गुनाह को दुनिया में कहां तक बर्दाश्त कर सकता है, इसकी एक लिमिट होती है। और जब कोई कौम उस लिमिट तक पहुंच जाती है, उस लिमिट तक, तो फिर उसकी बर्बादी का फैसला अल्लाह ताला करता है, और जो फैसला होता है फिर उसकी तरमीम करती है। अजल से मुराद यहाँ पर वो मुद्दत नहीं है जो बर्बादी के लिए मुकर्रर की गई है, बल्कि अफाल और अमाल में वो लिमिट है जहां एक कौम पहुंच जाए तो उसकी बर्बादी का फैसला हो जाता है, एक तरह बर्बादी की। इससे आगे कोई कौम बढ़ती है अगर, और जब तवाज़ुन जिंदगी से महरूम हो जाता है, जब फौशा की राह पर चल निकलती है, और जब इस दर्जे का फौश जिंदगी में आ जाए और इस दर्जे का तुग़यान आ जाए, तो फिर अल्लाह तबारक तआला फिर फैसला फरमा देता है कि अब ये बर्बाद कर दिए जाएंगे, उनकी बर्बादी का फैसला हो जाता है, और फैसले से कोई तरमीम नहीं। یہ اس ارشاد گرامی کا اللہ تعالیٰ کا مطلب ہے. یہ اصول اللہ تعالیٰ بیان فرمایا کہ اللہ تعالیٰ دنیا کی زینت کو حرام نہیں کر رہا ہے، دنیا کے رزق کو حرام نہیں کر رہا ہے، کھائیے پیجیے سب کام کیجیے، اپنی فطری خواہشات کو پورا کیجیے، لیکن اس کے حق میں اتنا آگے آپ بڑھ جائیں کہ خدا کو فراموش کریں، بندگان خدا کے حقوق ماننے لگے، دوسروں کا چھیننے لگے، اور چھیننے کے بعد اس پر قبضہ کرنے لگے، اور پھر طغیان و سرکشی کا ایک عالم تاری ہو جائے، اور آپ اس توازن اور قسط سے آگے بڑھ کر کے دنیا کو فساد سے بھر دیں، تو پھر اللہ تعالیٰ کا دست غضب حرکت میں آتا ہے اور قوم فنا برباد ہو جاتی ہے. اس کے لیے خدا تعالیٰ کے اصول و ضابطہ اور ایک اجل ہے، ایک لائن آف ڈیمارکیشن ہے، ایک سرحد ہے، وہاں پر خدا تعالیٰ بربادی کا فیصلہ کرواتا ہے. بالکل اجل اجلہم، جب وہ سرحد تک پہنچ جاتی ہے قوم، اعمال و افعال میں اس گندگی تک پہنچنے لگتی ہے، فلا یستأخر مصادم ولا یستقدمون، تو اب اس کے لیے اللہ تعالیٰ قطعی طور سے فیصلہ فرما دیتا ہے تباہی کا، تباہی کی ڈیٹ کا، جس میں کوئی ترمیم ترسیخ نہیں ہو. یہ مطلب اس کا. قل من حرم زینۃ اللہ التی، اے رسول صلی اللہ علیہ وسلم آپ اس سے پوچھئے کون حرام کر سکتا ہے اللہ کی زینت کو جو اس نے اپنے بندوں کے لیے نکالی ہے، اور اس رزق کو جو اس نے اپنے بندوں کے لیے پاکیزہ قرار دیا ہے. آپ اس سے کہیں کہ درحقیقت یہ تو ہوتا ہی ایمان والوں کے لیے ہے دنیا کی زندگی میں، اور صرف خالص ہو کر ہوگا یہ قیامت میں مومنوں کے لیے. اس طرح سے ہم اپنی آیات بیان کرتے ہیں لوگوں کے لیے جو حقائق کو جاننا چاہتے ہیں. آپ اس سے کہیں بلکہ میرے رب نے تو فواہش کو ممنوع قرار دیا ہے، چاہے وہ کھلے طور سے نظر آئیں، چاہے وہ دل کے اندر چھپے ہوئے، اور اس نے گناہ کو اور اس نے ناحق زیادتی کو ممنوع قرار دیا ہے، اور یہ کہ تم بغیر کسی دلیل کے شرک کرتے ہو اس بات کو اس نے ممنوع قرار دیا ہے، اور یہ کہ تم اللہ کے بارے میں وہ کچھ کہتے ہو جن کا حقیقی علم کو حاصل نہیں، اس کو اللہ تعالیٰ نے ممنوع قرار دیا ہے. ہم نے ہر قوم کے لیے ایک سرحد مقرر کی ہے، اور جب کوئی قوم اس سرحد تک پہنچ جاتی ہے تو پھر اس کی بربادی کے فیصلے میں کوئی تقدیم و تاخیر نہیں کی جاتی. اس سوال کے بارے میں وہ لوگ جو مشرک تھے نا، جو مشرک تھے، جو لوگ زندگی میں اللہ تعالیٰ یہ فرما رہا ہے کہ زندگی میں توازن کا راستہ اپنائیے، زندگی میں اللہ تعالیٰ سے ہدایت لینے کا راستہ اپنائیے، اللہ تعالیٰ یہ چاہتا ہے، جو نعمتیں اس نے تمہیں دی ہیں، جو چیزیں اس نے تمہارے لیے حلال کی ہیں، اس کے بتائے اصول و ضوابط یہی ہے، ٹھیک یہی ہے جو وہ دیتا ہے، اسی میں حق ہے، یہی سچ ہے، اس کو خدا نے ممنوع قرار نہیں دیا. تم آگے بڑھ کر جو اپنی طرف سے یہ کہتے ہو نہیں یہ منع ہے نہیں وہ منع ہے، تو گویا تم یہ شرک کرتے ہو، گویا اللہ تعالیٰ کے اختیارات میں شریک ہونے کی کوشش کرتے ہو، رزق اللہ کا حرام حلال تم کر رہے ہو، زینت اللہ کی حرام حلال تم کر رہے ہو، تو اس طرح تم گویا شرک کر رہے ہو. تو الٹا چور کوتوال کو ڈانٹے والا حساب ہے، جو چیز منع ہے وہ تو تم کر رہے ہو، اور جو اللہ تبارک تعالیٰ نے جو نعمتیں اور جو زینتیں پیدا کی ہیں اس کے بارے میں تمہیں کیا حق ہے دخل دینے کا؟ اس نے جو چیزیں حلال کی ہیں وہ تو حرام کیے دے رہے ہو، اور جو حقیقت میں حرام ہے یعنی خدا کے اختیارات میں شریک کرنا اپنے آپ کو، اس کو تم حلال سمجھ رہے ہو. یہ گویا ان کو جواب الزامی ہے، یہ غلط کام تو تم کر رہے ہو، نہ کہ یہ مسلمان جو کہ فطری تقاضوں کے اوپر چلنے کو ممنوع نہیں سمجھتے. ربنا انا سمعنا منادينا لكم ربنا.